आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Somebody needs to listen to
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी व्यवस्था 25 र 26 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी व्यवस्था 25 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी विविध नियमहरूको देख्छौ। व्यवस्था 25 अध्याय 1-3 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, जब मानिसहरूका बीचमा झगडा हुन्छ तिनीहरूले त्यो अड्डामा लैजाउन् र न्यायकर्ताहरूले फैसला गरून्, निर्दोषलाई छोड़िदिउन् र अपराधीहरूलाई दोषी ठहराउन्। दोषी मानिसले पिटाई पाउनुपर्छ भने न्यायकर्ताले त्यसलाई लम्पसार हुन लगाएर अपराध अनुसार कोर्रा दिन लगाउन्, तर 40 कोरा भन्दा बढ़ी हान्न नलगाउन्। त्यसभन्दा बढ़ी कोरा खाए तिमीहरूका दृष्टिमा तिमीहरूको भाइको अपमान हुनेछ। 40 कोरा सीमित थियो, अन्यथा त्योभन्दा धेरै कोरा लगाएमा वा लगाइएमा मान्छे मर्ने खतरा हुने थियो। कुनै दोषीलाई 40 पल्ट कोरा लगाई चाहिँ अपराधको गम्भीरतामा भर पर्दथ्यो। यस प्रकारको दण्ड दिने प्रक्रिया अहिले यस वर्तमान आधुनिक युगमा छैन। अमित्र, यस्तो किसिमको दण्ड चाहिँ त्यस्तो व्यक्तिलाई दिइदथ्यो जसले सानातिना पाप अपराधहरू गर्दथ्यो। तिनलाई केही समयको लागि जेलमा हालेर निकाल्नको सट्टामा तिनलाई सबैको अगाडि कोर्रा लगाउनु पर्दथ्यो। परमेश्वरले सोच्नुभयो कि सानातिना अपराधहरूको निम्ति यही प्रकारको न्याय दण्ड मुनासिब हुन्छ, उचित हुन्छ। यो दण्ड दिने तरिका प्रभावशाली थियो या थिएन भन्ने प्रश्नको उत्तर चाहिँ त्यस तथ्यमा पाइदछ कि इसरायलसँग अति नै कम अपराध स्तर थियो। अनि हामी 4 पदमा देख्छौ, यस प्रकार लेखिएको छ, दाई गर्दा गोरूलाई मोहला नलगाओ। यहाँ अति नै प्यारो कुरा छ। परमेश्वर गोरूहरूको सुरक्षा गरिरहनु भएको छ। आज हाम्रो मुलुकमा जस्तै इसरायलको मुलुकमा अझै पनि यो गरिन्छ। तिनीहरूले दाई गर्ने गोरुको मुख महला लगाइदिन्छन्, जस्तो कि हाम्रो देशहरूमा हामी त्यो गर्छौ। परमेश्वर भन्नुहुन्छ, त्यसो नगर, गोरु तपाईँको निम्ति काम गरिरहेको छ, त्यसले तपाईँको अन्न कुल्चेर झारिरहेको छ। मित्र, परमेश्वरको वास्ता र ख्याल अति नै महान अद्भुत कुरा हो। यो कुरा अति नै चाखलाग्दो छ कि पाउल प्रेरितले पनि यहाँ व्यवस्थामा भएको कुराको उल्लेख गरिदिन्छन् कोरन्थीका विश्वासीहरूलाई। पहिलो कोरन्थी 9:9-11 पदमा भनिएको छ, किनभने मूसाको व्यवस्थामा लेखिएको छ, दाई गर्ने गोरूलाई महला नलगाऊ। के गोरूहरूका विषयमा मात्र परमेश्वरले फिक्री गर्नुहुन्छ? के उहाँले हाम्रा खातिर यसो भन्नुहुन्छ? हाम्रै खातिर त यसो लेखिएको हो, किनकि जोत्नेले आशामा जोत्नुपर्छ अनि अन्न चुट्नेहरूले हिस्सा पाउने आशामा चुट्नुपर्छ। यदि हामीले तिमीहरूका निम्ति आत्मिक वस्तुहरू थरिदिएका छौ भने तिमीहरूका संसारिक बाली काट्नु ठूलो कुरो हो। र देख्नुभयो कि पाउले कसरी यसको लागू गरिरहेका छन्। तिनी भन्छन्, तिमीहरूका प्रचारकलाई वा पास्टरलाई विचार गर, रेखदेख गर, वास्ता गर, सहायता गर। पहिलो कोरन्थी 9:14 पदले भन्छ, त्यसरी नै सुसमाचार सुनाउनेहरूले पनि सुसमाचारबाटै जीविका चलाउन भनी प्रभुले आज्ञा दिनुभएको छ। यो व्यक्ति जसले तपाईंलाई आत्मिक कुराहरूमा सेविकाई गरिरहेको छ, सेवा गरिरहेको छ, तिनले तपाईंलाई आत्मिक भोजन खुवाइरहेको छ, अनि तपाईंले त्यसको सट्टामा आफ्नो पास्टर प्रचारकलाई भौतिक कुराहरूले खुवाउनुपर्छ, मतलब ध्यान दिनुपर्दछ। त्यसरी नै पाउले यस पदको लागू बनाइरहेका छन्। त्यसपछि हामी देख्छौ विधवाहरूको रक्षाको व्यवस्था। अहिले हामी अर्को विषयतिर सर्दछौं। परमेश्वरसँग यहाँ विधवाहरूको रेखदेखको ख्यालको नियम व्यवस्था छ। यो अति नै प्रभावशाली ढंगले व्यावहारिक रूपमा काम गर्यो, जुन हामी रूथको पुस्तकमा देख्नेछौं। पद 5-6 भनिएको छ, सँगै बसेका दाज्यूभाइ मध्येको कोही छोरा नभई मर्यो भने यसकी स्वास्नीले बाहिरको कुलमा विवाह नगरोस्। मर्नेकै दाज्यू वा भाइले त्यसलाई आफ्नी स्वास्नी तुल्याओस् र मृत्यु लोग्नेले वा लोग्नेको दाज्यू वा भाइले गर्ने कर्तव्य पूरा गरोस्। त्यसले जन्माएको जेठो छोरालाई मरेको दाज्यू कि भाइको नाउँ राखिदियोस् र त्यसको नाउँ इसरायलमा नमेटियोस्। परमेश्वरले नारीत्वको रक्षा गरिरहनु भएको थियो। आज हामी नारी अधिकारहरूको बारेमा धेरै कुरा सुन्दछौ, अनि यो चाखलाग्दो कुरा छ कि परमेश्वरले तिनीहरूको अधिकारको रक्षा गर्नुभयो। हामीले यो कुराको याद गर्न आवश्यक छ कि इसरायलमा प्राय जसो मानिसहरू किसानहरू थिए। जमीन तिनीहरू बीच बाँडिएको थियो र हरेकसँग आफ्नो हिस्साको जमीन हुन्थ्यो। जब कुनै मानिस मर्दथ्यो तब तिनले आफ्नो खेतीबारी, अन्न, भेड़ाहरूका बथान, गोरूहरू र घरहरू छोड्दथे, अनि उसको पत्नी विधवा मात्र ती सम्पूर्ण कुराहरूको रेखदेख गर्न छोडिएकी हुन्थी। अब मानिलिऊ कुनै प्रवासी वा कुनै अर्को कुलको पुरूषले तिनीसँग विवाह गर्न चाहन्थे भने वा विवाह गरे भने त्यो धन सम्पत्तिहरू त्यो नयाँ पतिको अधिकारमा आउँदथ्यो। यस्तो प्रथा परमेश्वरले मना गर्नुभयो। तिनलाई वा विधवालाई बाहिर कोहीसँग विवाह गर्न अनुमति दिँदैनथ्यो। तब त्यहाँ एक अवसर विधवासँग हुन्थ्यो, तिनी गएर एकजना आफ्नै पतिको दाजु वा भाइलाई पतिको रूपमा दावी गर्न सक्थे। आफ्नो पतिको साक्षी दाजु वा भाइ नभए काका बडाबाको छोराहरू वा सबभन्दा नजिक सम्बन्धको कुनै देवर वा जेठानसँग विवाह गर्न सक्थ्यो। अनि 7 हामी पढ्छौ, तर देवरले आफ्नो भाउजूलाई राख्न मन गरेन भने भाउजूले सरको मूल ढोकामा धर्मगुरूहरू कहाँ गएर यसो भनोस्, मेरो देवरले आफ्नो दाज्यूको नाउँ इसरायलमा कायम राख्न मान्दैन, त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य पालन गर्दैन। यदि देवरले तिनलाई विवाह गर्न चाहँदैन भने तिनले उसलाई अदालतमा लान सक्थे। 8-10 भनिएको छ, तब त्यसको शहरका धर्मगुरूहरूले त्यसलाई बोलाएर सम्झाउन्, अनि म यसलाई विवाह गर्दिन भनेर त्यो आफ्नो कुरामा अडिग बस्यो भने भाउजूले धर्मगुरूहरूको सामु त्यस कहाँ गएर त्यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्यसको मुखमा थुकिदियोस् र यसो भनोस्, जसले आफ्नो दाज्यूभाइको परिवार वृद्धि गर्न मान्दैन त्यसलाई यसै गरिनेछ, अनि इसरायलमा त्यस पुरूषको घरानालाई जुत्ता फुकालिएको घराना भनिनेछ। यदि देवरले तिनलाई विवाह गर्न इन्कार गर्छ भने त्यस विधवा स्त्रीले उसलाई अदालतमा लान सक्थिन्, अनि ती दिनहरूमा शहरको मूल ढोकामा न्याय फैसला हुने गर्दथ्यो। तिनले बुढा प्रधानहरूलाई देवरको अस्वीकारको बारेमा उजुर गर्थे, अब यदि उसले त्यस विधवालाई विवाह गर्न इन्कार गर्छ वा इन्कार गर्यो भने त्यहाँ न्याय थियो। तिनले व्यवस्था अनुसार आफ्नो कर्तव्य पूरा गर्नबाट चुकेकोले गर्दा त्यसको दण्डको रूपमा अपमान गरिन्थ्यो, त्यसकै खुट्टाबाट जुत्ता फुकाएर त्यसको मुखमा थुकिदिन्थ्यो। यसले यो तथ्यको प्रकट गर्दछ कि तिनी आफ्नो दाजु वा आफ्नो परिवार वा आफ्नो कुल वा आफ्नो राष्ट्र वा आफ्नो परमेश्वरप्रति सत्य निष्ठाका मानिस होइनन् अनि त्यस मानिसलाई अपमान बेइज्जत जस्तै गरिन्दथ्यो। यहाँ हामीसँग अति नै सुन्दर उदाहरण छ कि कसरी परमेश्वरले विधवाको रक्षा गर्नुहुन्थ्यो। यही व्यवस्था हामी रूतको पुस्तकमा कार्यमा व्यावहारिकतामा लागू भएको देख्नेछौ। यो त्यस पुस्तकमा अति नै प्रभावशाली ढंगले व्यवहारमा प्रयोग गरिएको थियो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ अमालेकीको दण्ड। प्रस्थान 17 अध्यायमा हामीसँग इसरायलका सन्तानहरूमाथि अमालेकीहरूको आक्रमणको देख्छौ। जब इसरायलहरू मिश्रको दासत्वबाट छुटकारा पाएर आफ्नो प्रतिज्ञाको मुलुकमा बढ़िरहेका थिए, अमालेकीहरू उजाड स्थान वा मरूस्थलमा लुटपिट गर्दै बसाई सरी हिँड्ने, एक ठाउँदेखि अर्को ठाउँमा सरी हिँड्ने जातिहरू थिए। 17-19 पदमा भनिएको छ, मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभूल। तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्वरको डर मानेनन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नहुने सानै मेटिदिनु, तिमीहरूले यो कुरा कहिले नभूल्नु। मित्र, रेफिदिममा अमालेकीहरूद्वारा इसरायलीहरूले अकारण कुनै कारण बेगर आक्रमणको आफ्नो जीवनमा भोगे, त्यो नै युद्ध थियो जब मोसा पर्वतको टुप्पोमा थिए, शिखरमा थिए र परमेश्वरलाई प्रार्थना गरिरहेको बेला हारून र हुरले उसको हात थामिदिएका थिए। जब मोसाको हात माथि प्रार्थनामा उठाइएको हुन्थ्यो, यहोशू र इसरायलका सेनाहरूले युद्ध जित्थे। जब प्रार्थनाको बेला मोसाको हात थाकेर तल झर्दथ्यो, तिनीहरूले तल रेफिदिममा युद्ध हार्दथे। अन्तिममा तिनीहरूले अमालेकीहरूमाथि युद्धमा विजय भए। त्यस समयमा परमप्रभुले अति नै चाखलाग्दो कुरा भन्नुभयो, म पूर्ण रूपमा स्वर्गीय मुनि पृथ्वीबाट अमालेकीहरूको नाम निशानै मेटिदिनेछु। मैले पहिले पनि भनिसकेको छु कि अमालेकीहरूले शरीरको प्रतिनिधित्व गर्दछ। यसको मतलब हामीले आदमबाट पतित स्वभाव उत्तराधिकारमा प्राप्त गर्यौं। परमेश्वरको यही इच्छा हो कि अन्तिममा त्यस पुरानो स्वभावको पूर्ण रूपमा नष्ट गरिएको नामै निशाना मेटिदिने। यससँग स्वर्गीयमा जानु असम्भव छ, अर्थात शरीरसँगै स्वर्गीयमा जानु असम्भव छ। तपाईँ र मसँग पुरानो स्वभाव छ जुन कहिले पनि परमेश्वरप्रति आज्ञाकारिता बन्दैन। तपाईँ र म यस विषयमा अति नै विवरणसहित देख्नेछौ जब हामी रोमीको पुस्तकबाट अध्ययन गर्नेछौ। अमालेकीहरू शरीरको प्रतिनिधित्व गर्ने एक नमूना हुन्। जबसम्म हामी यस जीवनमा हुन्छौं, हामीले कहिले पनि शरीरबाट मुक्त हुन सक्दैनौ, किनभने परमप्रभुले प्रस्थान 17:16 पदमा प्रतिज्ञा गर्नुभयो, परमप्रभु पुस्तौंसम्म अमालेकीसित युद्ध गर्नुहुनेछ। हामीले अध्याय 23 देख्यौं कि शरीरलाई हामीले तिरस्कार गर्नुहुँदैन। हामी सन्यासी भएर वा त्यसलाई घृणा गरेर वा अति नै आत्मिक भक्त भएर यस शरीरमाथि विजय हुन सक्दैनौ। यसले कति पनि खालो सार्दैन, काम खाँदैन। बरु हामीले यो कुराको याद गर्नुपर्छ वा थाहा गर्नुपर्छ कि हामी हरेकमा युद्ध भइरहेको छ। अर्को शब्दमा हरेक विश्वासी आत्मिक युद्धमा हरेक समयमा छ। एकतिर शरीर, अर्कोतिर संसार, भने अर्कोतिर शैतान। यिनै विश्वासीहरूका मुख्य तीन शत्रुहरू हुन्, बैरीहरू हुन् र हामी आत्मिक युद्धमा निरन्तर छौ। मित्र, यो शरीर र आत्मा बीचको युद्ध हो। गलाती 5:17 पदले भन्छ, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्को हुन्छ। मित्र, हामी लड़ाईद्वारा युद्धद्वारा शरीरमाथि विजय हुन सक्दैनौ। हामीले शरीरमाथि विजय पाउने एउटै तरिका चाहिँ परमेश्वरको आत्मामा पूर्ण अर्पणद्वारा हो। केवल परमेश्वरको आत्माले मात्र हाम्रा जीवनहरूमा आत्माहरूको फलहरू उत्पादन गर्दछ। परमेश्वर यहाँ भन्नुभयो कि उहाँले अमालेकीहरूको नौनिशानै मेटिदिनुहुनेछ। म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले कुनै दिन शरीरबाट मुक्त गर्न इरादा गर्नुभएको छ। यसपछि व्यवस्था 26 अध्यायमा प्रवेश गरिहालौं। यस अध्यायको मुख्य विषय हो पहिलो फल वा अगौटे फल। धन्यवादको रूपमा चढ़ाउनु पर्छ। मित्र, यो 26 अध्यायले पहिलो फलको भेटीको सम्बन्धमा सुन्दर धार्मिक विधिको वा धर्म अनुष्ठानको पेश गर्दछ। जमीनका सम्पूर्ण अन्नबाली फल फूल परमेश्वरबाट आएको हो भनी थाहा गर्दै उहाँको उपकार र भलाइको लागि धन्यवाद वा कृतज्ञताको अभिव्यक्तिको रूपमा इसरायलीहरूले अहिले पहिलो वा अगौटे फल वा फलको अन्नलाई एक अंश उहाँ कहाँ ल्याउँदथ्यो। व्यवस्था 26 अध्याय 1-4 पदमा भनिएको छ, परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गरी त्यसमा बसोबास गरेपछि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जने सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाऊ र त्यस बेला तत्कालीन पुजारीलाई भन, उहाँले हामीलाई दिन्छु भनी हाम्रा पिता पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगे भने परमप्रभु तपाईँका परमेश्वरको अघि म स्वीकार गर्दछु। तब पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको अघि तिनले राखिदिनेछन्। मित्र, जब उसले आफ्नो अगौटे उत्पादनको भेटी परमप्रभु कहाँ चढ़ाउँदा तिनले आफ्नो जनहरूसँग परमेश्वरले मिश्रमा सतावट र दुःखबाट छुटकारा कसरी दिनुभयो र उहाँले प्रतिज्ञा गर्नुभएको मुलुकमा ल्याउनुभयो सो परमेश्वरको दयालु अनुग्रही व्यवहारको याद गर्नुपर्दथ्यो। 5 पदमा भनिएको छ, तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुने यसो भन्नु, मेरा पुर्खा फिरन्ती आरामी थिए, उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे अनि त्यहाँ उनीबाट एक महान सामर्थ्य र असंख्य जाति उत्पन्न भयो। यसपछि हामी 6-10 पढ्छौं, तर मिश्रीहरूले निष्ठुर व्यवहार गरेर हामीलाई दुःख दिए र कठोर दासत्वमा राखे। तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकार गर्यौं र उहाँले हाम्रो स्वर सुन्नुभयो र हाम्रा पीड़ा कठिन श्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो। यसकारण परमप्रभुले हामीलाई आफ्नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतंक आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्याएर यो दूत र महाबग्ने देशमा देश दिनुभयो। अब हे परमप्रभु, मलाई दिनुभएको भूमिको अगौटे फल मैले तपाईँ कहाँ ल्याएको छु। परमप्रभु तिमीहरूका परमेश्वरको सामुने त्यो डालोमा राखेर उहाँलाई दण्डवत गर्नु। मित्र, इसरायलहरूको निम्ति यो वास्तविक धन्यवाद दिने समय थियो। आज हामी विश्वासीहरूको लागि धन्यवाद दिने दिन त्यही हो जब हामी परमेश्वरका धन्यवाद स्तुति र प्रशंसाको भेटी लिएर आउँछौं, अनि त्यो आज असल भेटी हो। मित्र, हामी कतिजनाले सधैँ यस प्रकारको भेटी परमेश्वरलाई चढ़ाउँछौ। हामी कतिजनाले उहाँलाई तपाईँ र मेरो जीवनमा गर्नुभएको महान उपकार र भलाइको निम्ति सधैँ याद गरेर परमेश्वरलाई स्तुति प्रशंसाको धन्यवादको भेटी चढ़ाउँछौ। आज बिहान तपाईँ कतिजनाले परमेश्वरलाई दिनुभयो धन्यवाद यो सुन्दर बिहानी पख तपाईँको जीवनमा थपिदिनु भएकोमा। मित्र, आज हामी यति धेरै स्वार्थी छौं। जब हामी समस्यामा पर्छौं, दुःखमा हुन्छौं, जब हामी आँसुमा पर्छौं, जब हामी निराशमा पर्छौं, जब हामी कुनै किसिमको कठिनाईमा पर्छौं, जब हामी बिमारमा पर्छौं, जब हाम्रा अगाडि अति नै ठूला पर्वत रूपी विपत्तहरू खड़ा हुन्छन्, तब हामी रोन्छौं, कराउँछौं, चित्कार छोड्छौं, परमेश्वरलाई याद गर्छौं, पुकार गर्छौं, परमेश्वरसँग नयाँ प्रतिज्ञा गर्छौं, जीवनलाई पूर्ण अर्पण गर्छौं, अनि परमेश्वरले आफ्नो दयामा आफ्नो प्रेममा अनुग्रहमा तपाईँ र मेरो आँखाको आँसु देख्नुहुन्छ, हाम्रो असहाय चित्कारको सुन्नुहुन्छ, अनि आफ्नो हृदय प्रेम र दयाले पग्लिन्छ र उहाँले हामी कहाँ आएर ठिट्याउनुहुन्छ, प्रेम गर्नुहुन्छ, हाम्रा आँखाका आँसुहरू पुछिदिनुहुन्छ, हामीलाई स्वतन्त्र दिनुहुन्छ। ओ, हामी अति नै धेरै रमाउँछौ, धेरै नै खुशी हुन्छौ, अनि अभाग्यवश हामी फेरि कहिले पनि प्रभुलाई याद गर्दैनौ, हामी कहिले पनि उहाँलाई सम्झना गर्दैनौ, हामी सदाको निम्ति भूलि पठाउँछौ। हामी कति धेरै स्वार्थी छौं, यो अति नै दयनीय कुरा हो। यहाँ सुन्नुहोस्, इसरायलीहरूले कहिले पनि परमेश्वरको उपकार भलाई करूणाको भूल्नु हुँदैनथ्यो र तिनीहरूले सधैँ याद गर्नुपर्दथ्यो जब तिनीहरूले आफ्ना उत्पादनको धन्यवादको भेटीको रूपमा उहाँका चढ़ाउँथ्यो। हाम्रो प्रभु तपाईँको जीवनबाट पनि यही नै चाहनुहुन्छ। यसपछि हामी देख्छौ यो अध्यायको दोस्रो खण्डले परमेश्वरप्रति इसरायलीहरूको आज्ञाकारिताको घोषणाको वा घोषणासँग व्यवहार गर्दछ। 12-13 पदमा भनिएको छ, दशांश दिने वा तेस्रो वर्षमा आफ्नो सबै उब्जनीको दशांश छुट्याइसकेपछि लेबी परदेशी टोरा टोरी र विधवालाई तिमीहरूले त्यो दिनु, ताकि तिमीहरूका शहरमा तिनीहरूले त्यो खाउन् र तृप्त हुन्। त्यसपछि परमप्रभु आफ्नो परमेश्वरलाई यसो भन्नु, मैले आफ्नो घरबाट पवित्र अंश निकालेर तपाईँको आज्ञा अनुसार लेबी परदेशी टोरा टोरी र विधवाहरूलाई दिएको छु। मैले तपाईँका कुनै आज्ञा उल्लंघन गरेको छैन, न त ती मध्ये कुनै बिर्सेको नै छु। मित्र, यदि इसरायलीहरूले उहाँको आज्ञाहरू पालन गरे, उहाँले तिनीहरूलाई आफ्नो विशेष जाति बनाउन र सम्पूर्ण पृथ्वीका राष्ट्रहरू र जातिहरू मध्ये उच्च राख्न प्रतिज्ञा गर्नुहुन्छ। अनि 16-19 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, यिनै विधि विधानको पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुहुन्छ। तिमीहरूले ती आफ्नो सारा हृदय सारा प्राणले ध्यानसित पालन गर। परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका मार्गमा हिँड्नेछौ र उहाँका विधि आज्ञा र विधानबाट वा विधानहरू मान्नेछौ र उहाँको वचन पालन गर्नेछौ भनी तिमीहरूले आज निश्चय गरेका छौ। आज परमप्रभु तिमीहरू उहाँको प्रतिज्ञा अनुसार आफ्नै प्रजा र उहाँको अमूल्य सम्पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नुपर्छ भनी घोषणा गर्नुभएको छ। तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्दा बढ़ी प्रशंसा सम्मान र कीर्ति दिनुहुनेछ र उहाँको प्रतिज्ञा अनुसार तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको निम्ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ। मित्र, आज हामी पनि उहाँको आज्ञाहरू पालन गर्नुपर्दछ। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने उहाँले हामीलाई आशिष दिनुहुनेछ, जसरी उहाँले आफ्नो जन इसरायलीहरूलाई आशिष दिनुभयो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।